जुद तीन अध्याय आज हामी पुगेका छौँ अनि तीन अध्याय पुरै पहिला हामी पढ्नेछौँ सरस्वती जुद त्यो पुस्तक तीन अध्याय तब उनकी सासु नाओमीले उनलाई भनिन्, हे मेरी छोरी, तिम्रो भलो होस् भनेर के म तिम्रा निम्ति विश्रामको खोज नगरौं? अनि अब के बोअज हाम्रा कुटुम्बका होइनन् जसका दासीहरूसँग तिमी थियौ? हेर, आज रात उनी खलामा जौनी पन्छन्, यसैले नुहाऊ, तेल लगाऊ, आफ्नो लुगा लगाऊ र तल खलामा जाऊ। तर ती मानिसले खानपिन नगरुन्जेल उनीका आफूलाई प्रकट नगर। अनि यस्तो हुनेछ, जब उनी लेख्नेछन् तब उनी लेखेको ठाउँ याद गरिराख, अनि तिमी भित्र जाऊ र उनका खुट्टाको ओढ्ने उघार र त्यही ढल्क। अनि तिमीले के गर्नुपर्ने हो सो उनले तिमीलाई बताउनेछन्। अनि उनले तिमीलाई भनिन्, तपाईँले भन्नुभएको सबै कुरा म गर्नेछु। अनि उनी तल खलामा छरिन् र आफ्नी सासूले उनलाई दिएको आज्ञा अनुसार सबै गरिन्। अनि जब बोजले खाइपी सके र तिनको हृदय आनन्दित भएको थियो, तब तिनी अन्नको रासको छेउमा सुत्न गए। अनि उनी चाल मारेर आइन्, तिनका खुट्टाको ओढ्ने उघारिन् र त्यही ढल्किन्। अनि मध्य रातमा यस्तो भयो, ती मानिस भयभीत भए र फनक्क फर्के, अनि हेर, तिनको खुट्टामा एउटी स्त्री ढल्किएकी रहेछ। अनि तिनले भने, तिमी को हो? अनि उनले जवाब दिन्, म तपाईँको दासी रुथ हुँ, यसैले आफ्नै दासीमाथि आफ्नो ओढ्नेको किनार फैलाइदिनुहोस्, किनभने तपाईँ मेरा छुट्टाउनेवाला नातेदार हुनुहुन्छ। तब तिनले भने, परमप्रभुबाट तिमी धन्य के हौ मेरी छोरी, किनभने सुरुमा भन्दा अन्तमा तिमीले बढी दया देखाएकी छौ, किनकि तिमी जवान मानिसहरूको पछि चाहे ती गरिब हुन् चाहे धनी लागेनौ। अनि अब मेरी छोरी नडराऊ, तिमीले मागेका सबै कुरा म तिम्रा निम्ति गर्नेछु, किनभने मेरा मानिसहरूको सम्पूर्ण सहरले तिमी एउटी गुणवती स्त्री हौ भनी जान्दछ। अनि अब यो कुरा साँचो हो, म तिम्रो छुट्याउनेवाला नातेदार हुँ, तर म भन्दा नजिकको छुट्याउनेवाला नातेदार पनि छन्। यो रात यहाँ बिताऊ, अनि बिहान यस्तो हुनेछ, तिनले तिमीलाई छुटाउँछन् भने ठिक छ, तिनले नै छुटाउनेवालाको काम गरून्, तर तिनले तिमीलाई छुटाउन चाहेनन् भने जीवित परमप्रभुको कसम, म नै तिम्रा निम्ति छुटाउनेवालाको काम गर्नेछु, बिहानसम्म लेखिबस। तब बिहानसम्म उनी तिनका खुट्टामा लेखिरहन्, अनि एकले अर्कालाई चिन्न सक्नुभन्दा अघि उनी उठिन्। अनि तिनले भने, खलामा एउटी स्त्री आएकी थिए भनी कसैलाई थाहा नहोस्। तिनले अझै भने, तिमीले ओढेकी पछ्यौरा ल्याऊ र यसलाई समाता। अनि जब उनले त्यो समाइन्, तब तिनले छ पाथी जौ नापेर उनलाई बोकाइदिए, अनि तिनी सहरमा गए। अनि जब उनी आफ्नी सासु कहाँ पुगिन्, तब तिनले भनिन्, के यो तिमी हौ मेरी छोरी? अनि उनले ती मानिसले उनका निम्ति गरेका सबै कुरा उनलाई बताइदिन्। अनि उनले भनिन्, यो छ पाथी जौ उनले मलाई दिए, किनकि उनले मलाई भने, तिम्री सासु कहाँ भित्तै नजाऊ। तब तिनले भनिन्, मेरी छोरी, यस कुराको नतिजा के कस्तो हुने हो सो थाहा नपाउन्जेल चुपचाप बस, किनभने यी मानिस आज यो काम पुरा नगरुन्जेल विश्राम लिने छैनन्। अनुसारै प्रार्थना गर्दा, धन्यवाद छ पिता, फेरि आज हामीलाई समय दिनुभयो, नयाँ दिन, नयाँ कृपाहरू, नयाँ करुणाहरू, फेरि तपाईँको वचनबाट सिक्नलाई यो मौकाहरू, समयहरू, अनि यहाँ एक एकको हृदयको लागि प्रार्थना गर्छौँ, पुरा तयारीको साथ वचन ग्रहण गर्न अनि अभ्यास गर्न सहायता गरिदिनुहोस्, अनि शैतानले छरिएको वचनहरू लिएर जान नसकोस् तर यसबाट फलहरू फल्न सकोस् पिता। अनि एक एकलाई डोर्याइदिनुहोस्, तपाईँ त फेर्छौँ, हरेकलाई सिकाउनुहोस् आफ्नो वचनबाट, अनि मलाई पनि सहायता गर्नुहोस् पिता, आफ्नै बुद्धि शब्दहरू होइन तर तपाईँको पवित्र आत्माको बुद्धि अनुसार अनि उहाँको शब्द अनुसार उहाँ जे सिकाउन चाहनुहुन्छ आज यस मण्डलीमा त्यो सिकाउन सहायता गरिदिनुहोस्। प्रार्थना गर्छौँ प्रभु येशूको नाममा, आमेन। रुत तीन अध्याय चाहिँ हामी नवमीको योजना अनि रुतको प्रस्ताव देख्छौँ। विवाहको तयारी ल्याउँदैछ रुत र बोझ बीचमा। बोझ चाहिँ धनवान मानिस थिए अनि रुत नवमीको नजिकको नातेदार पनि थिए। अनि नजिकको नातेदारको रूपमा नवमीको जग्गा जमिनहरू किनेर छुट्याउन साथै रुतलाई विवाह गर्न बोझ परमेश्वरको वचन अनुसार योग्य मानिस थिए। एकछिन चिन्ह लगाउँ अनि व्यवस्था 25 अध्यायमा हामी फेरि जाउँ। व्यवस्था 25 अध्याय को 5 र 6 पद व्यवस्था 25:5-6 यदि दाजुभाइहरू एकसाथ बस्छन् र तीमध्ये एकजना सन्तान नभइकन मर्यो भने मृतककी स्वास्नीले परिवारदेखि बाहिर कुनै अन्य मानिससँग विवाह नगरोस्, त्यसको पतिको भाइ त्यसका जाओस्, त्यसलाई आफ्नै स्वास्नी तुल्याओस् र त्यससँग पतिको भाइको कर्तव्य पूरा गरोस्। अनि यस्तो होस्, जुन जेठो छोरा त्यसले जन्माउँछे त्यो चाहिँ त्यस मानिसको मरेको दाजुको नाम ठहरियोस् र इसरायलबाट उसको नाम नमेटियोस्। त्यसैले बोअजले चाहिँ रुथसँग विवाह गर्न ऊ चाहिँ योग्य मानिस थियो। परमेश्वरको वचनले पनि एउटा आज्ञा दिएको थियो, कसैको दाजुको पत्नी अथवा दाजुको मृत्यु हुन्छ कुनै सन्तान नभइकन भने दाजुको भाइको रूपमा चाहिँ त्यो दाजुको पत्नीलाई स्वास्नी तुल्याएर उसबाट बच्चा जन्माएर त्यसले आफ्नो दाईको नामलाई यथावत राख्नलाई उसको अधिकार प्रभुले दिनुभएको त्यस्तो नियम थियो। अब रुत तीनमा फर्किने यहाँ हामी केही शिक्षाहरू हेर्नेछौँ। नवमीको प्रस्तावबाट नवमीको योजनाबाट केही शिक्षा हामी देख्छौँ। रुत तीन अध्यायको एक पद पहिला हामी पढौँ, त्यसबाट केही कुराहरू सिक्नेछौँ। तब उनकी सासु नवमीले उनलाई भनिन्, हे मेरी छोरी, तिम्रो भलो होस् भनेर के म तिम्रा निम्ति विश्रामको खोज नगरौ। यहाँ चाहिँ विश्राम भन्ने शब्दले वैवाहिक सम्बन्धको कुरा गर्छ, पतिको घरमा पाउने विश्रामको कुरा गरिरहेको छ। अनि प्रेमको बारेमा केही बुधाहरू पनि सिक्नेछौँ। पहिलो कुरा चाहिँ के सिक्छौँ भने प्रेमको बारेमा, साँचो प्रेम चाहिँ बलिदानपूर्ण हुन्छ। कसरी देख्दछौँ भने बोअज नजिकको नातेदार थियो अनि वास्तवमा हेर्ने हो भने बोअजको विवाह चाहिँ खास नवमीसँग हुन पनि सक्थ्यो, नजिकको नातेदार भएको हुनाले। अनि बोअज एउटा वृद्ध मानिस पनि थिए, जुन तीन अध्यायमा हामी देख्छौँ उसले रुथलाई छोरी भनेर बोलाइरहेको छ। त्यसैले खास नवमी चाहिँ बोअजसँग विवाह गर्नलाई ऊ पनि योग्य थियो। तर के देख्छौँ भने नवमीले अब उसको हृदय चाहिँ आफ्नो बुहारी प्रतिको प्रेमले भरिएको छ अनि नवमी चाहिँ आफू चाहिँ पछि हट्दैछ अनि रुतलाई अघि सार्दैछ। रुत, म तिम्रो भलो चाहन्छु, म मेरो भलो होइन तिम्रो भलो चाहन्छु रुत, अनि तिम्रो भलो होस् भनेर म तिम्रो लागि विश्रामको खोज गर्न चाहन्छु। त्यसैले हामी देख्छौँ जब नवमी भूमिमा फर्केको छ उसको सोचाइहरू बद्लिएको छ। एक अध्यायमा भन्दै थियो मैले आजै गएर मैले कुनै पति पाएँ भने, तर अब ऊ बद्लिएको छ। उसले भन्दैछ रुत, अब तिम्रो लागि चाहिँ पतिको खाँचो छ, रुत म तिम्रो वास्ता गर्दैछु। देखिनुहोस् साँचो प्रेम चाहिँ बलिदानपूर्ण प्रेम हुन्छ अनि परमेश्वरले पनि हामीलाई यसरी नै प्रेम गर्नुभएको। प्रेम भन्ने शब्दको विभिन्न व्याख्याहरू होला तर बाइबलीय व्याख्या चाहिँ यो हो, कसैको सर्वोत्तम चाहनु र त्यसको लागि आफैलाई खर्चिन पनि तयार हुनु। परमेश्वरले गर्नुभएको थियो, उहाँले हाम्रो मुक्ति चाहनुभयो, हाम्रो सर्वोत्तम चाहनुभयो र त्यसको लागि उहाँले आफैलाई क्रुसमा दिनुभयो अनि क्रुस चाहिँ परमेश्वरको प्रेमको पूर्णता हो। उहाँको प्रेमलाई हामी त्यहाँ सिक्न सक्छौँ, उहाँले कतिको प्रेम गर्नुहुन्छ उहाँका सृष्टिलाई जो उहाँको विरोधमा थिए, जसले उहाँलाई चिनेर पनि उहाँको महिमालाई मूर्तिको रूपमा बदली गरे, उनीहरूको लागि परमेश्वरले आफूलाई दिनुभयो। अनि दोस्रो कुरा के सिक्छौँ भने, ख्रिस्टमा गरिएको वा परमेश्वरमा गरिएको विवाह, पवित्र विवाह चाहिँ विश्राम हो। विश्राम हो यदि यो परमेश्वरको इच्छामा गरिन्छ भने। एउटा स्त्रीलाई ईश्वरीय पतिको सुरक्षा अनि प्रेम चाहिएको हुन्छ। अनि हामी के सिक्छौँ भने, हामी आमा बाबुहरूले हाम्रो नानीहरूको चाहिँ ईश्वरीय विवाह होस् भन्ने चाहनु पर्दो रहेछ। अनि हाम्रो नानीहरूको लागि हामी त्यस्तै प्रार्थना गर्नुपर्छ। त्यति मात्र होइन, हाम्रो नानीहरूलाई ईश्वरीय रूपमा हुर्काउन पनि हामीले ध्यान दिनुपर्छ। यदि हामी साँच्चै हाम्रो नानीहरूको लागि, छोरा र छोरीको लागि चाहिँ ईश्वरीय जोडी खोज्छौँ भने, उनीहरूलाई पनि त्यसरी नै हुर्काउनु महत्त्वपूर्ण छ। है, कुनै व्यक्तिले प्रभुलाई प्रेम गर्दैन, चर्च जान्छ भने उसले आत्मिक स्त्री वा आत्मिक पुरुष खोजेर हुँदैन। ऊ आफै प्रभुमा पहिला बलियो हुनुपर्छ, ऊ आफै प्रभुमा बढेको हुनुपर्छ। रुथ यसको लागि तयार हुँदै थियो। बोअज त पाको व्यक्ति थियो पहिले नै, अनि प्रभुलाई प्रेम गर्ने व्यक्ति थियो, तर रुथ पनि यसरी तयार हुँदै थियो। ऊ चाहिँ परमेश्वरलाई प्रेम गर्ने हुँदै थियो, ऊ चाहिँ परिश्रमी थियो रुथ, अनि गुणवती थियो। त्यसैले नाओमीले भन्छ, म तिम्रो लागि असल पतिको खोजी गर्छु। त्यसैले युवा भाइ बहिनीहरूलाई म के बताउन चाहन्छु, के उत्साह दिन चाहन्छु भने, तपाईँ पहिला आफै प्रभुमा बढ्नुहोस्, अरू कुराको फिक्र नगर्नुहोस्। तपाईँ आफै पहिले प्रभुसँग नजिकमा रहनुहोस्, घनिष्ठ सम्बन्धमा रहनुहोस्, उहाँसँगको सङ्गतिमा रहनुहोस्, उहाँको उपस्थितिमा जिउनुहोस्। अनि परमेश्वरले तपाईँलाई एउटा असल व्यक्तिको खोजी गरिदिनुहुन्छ। तपाईँले यसको फिक्र गर्नु पर्दैन। हामी रुसले चाहिँ कसरी के गर्ने होला भनेर फिक्र गरेको देख्दैनौँ। ऊ त खालि उसलाई जे थाहा छ त्यो गर्दैछ, त्यसमा व्यस्त छ, अनि त्यसलाई पुरा हृदय दिएर गर्दैछ। अनि प्रभुले नाओमीको हृदयमा यो कुरा हाल्न थाल्नुहुन्छ, अब समय भएको छ, अब विवाहको समय भएको छ भनेर। त्यसैले विवाह एउटा विश्राम हो, अनि हाम्रो मुक्ति पनि विश्राम हो। त्यसले भन्नुभयो, हे सबै थाकिएका र बोझले दबेका मौका, अनि म तिमीहरूलाई के दिनेछु, विश्राम दिनेछु। हाम्रो मुक्ति विश्राम हो। अब दुई पद हेरौँ, दुई पद रुथ तिनको दुईमा यहाँ भनेको छ, अनि अब कि बोझ हाम्रा कुटुम्बका होइन जसका दासीहरूसँग तिमी थियो। त्यसरी नाओमीले भन्दैछ, रुथ अब बोझ चाहिँ हाम्रो नजिकको नातेदार हो, अब हामी विवाहको लागि अघि बढ्नुपर्छ। अनि दुईको यो अन्तिम खण्डबाट एउटा हामी अर्को शिक्षा देख्छौँ। यहाँ भनेको छ, हेर आज रात उनी खलामा जाउने भन्छन्। अनि हामीलाई थाहा छ बोझ ख्रिस्टको चित्र न अब बोझको कटनीको समय सिद्धिको छ, अब चाहिँ निपन्दैछ। प्रायः के गरिन्छ भने, कटनी गरेपछि त्यो बिटाहरूलाई चाहिँ गधामा वा केमा बाँधिन्छ, अनि खलामा लिएर गइन्थ्यो, खलामा त्यसलाई कुटिन्थ्यो। अनि नाङ्लोले के गरिन्थ्यो भने, हम्काइन्थ्यो, तपाईँलाई थाहा छ, त्यहाँ चाहिँ त्यो भुस चाहिँ उडाएर लैजान्थ्यो र त्यो धान चाहिँ त्यहाँ जम्मा हुन्थ्यो। यो कुराले ख्रिस्ट पनि उहाँ फसलका प्रभु हुनुहुन्छ र उहाँले एक दिन न्याय गर्नुहुन्छ भन्ने कुरा देखाइरहेको छ। यहाँ चिन्ह राखिराखौँ, अनि मत्ती तीन अध्यायको बाह्र पदमा जाउँ। संसारको अन्तमा यही हुनेछ, ख्रिस्टले आफ्नो नाङ्लो दिनुहुनेछ अनि उहाँलाई पटनी गर्नुहुनेछ। मत्ती तीन अध्यायको बाह्र पदमा मत्ती तीन त्यो बाह्र पद यहाँ लेखेको छ, उहाँको नाङ्लो उहाँकै हातमा छ अनि उहाँले आफ्नो खलालाई बिल्कुलै सफा पार्नुहुनेछ अनि आफ्नो गहुँ ढुकुटीमा जम्मा पार्नुहुनेछ, तर भुस चाहिँ उहाँले ननिप्ने आगोले जलाउनुहुनेछ। ख्रिस्टको अन्तिम दिनको न्यायको कुरा गर्दैछ, अनि ख्रिस्टले पनि एक दिन यो संसारको कटनी गर्नुहुनेछ। पहिलो कटनी उहाँले विश्वासीहरूलाई लिन आउनुहुनेछ, हावामा अनि लिएर जानुहुनेछ, गाउँलाई लिएर जानुहुनेछ। अनि संसारको अन्त्यमा उहाँले उहाँलाई नचिनेर विश्वास नगर्नेहरूलाई अनन्त दण्डमा फ्याँक्नुहुनेछ। तपाईँले के उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा भेट्नु भइसक्यो? मुख्य प्रश्न यही हो। रुसले जस्तै एउटा मुक्तिदाता छुटाउनेवालाको रूपमा भेट्नुभयो। यदि ओर्पाको जस्तो तपाईँको निर्णय छ भने एक दिन तपाईँले उहाँलाई भेट्नुहुनेछ, तर मुक्तिदाताको रूपमा होइन, न्यायकर्ताको रूपमा भेट्नुहुनेछ। त्यो दिन उहाँले तपाईँलाई कहिल्यै ननिप्ने आगोमा फ्याँक्नुहुनेछ।
तपाईँ सुसमाचार सुनेर के गर्नुहुन्छ? त्यो चाहिँ मुख्य प्रश्न। मत्तीमै छौँ 13 अध्याय पनि छौँ, 13 अध्याय चाहिँ उहाँले यो गहुँ र चामलको दृष्टान्त बताउनुहुन्छ। उहाँले गहुँ छर्नुहुन्छ, शत्रुले आएर चामल पनि छर्छ, अनि सँगै बढ्न दिनुहुन्छ, अनि अन्तिममा उहाँले कटनी गर्न थाल्नुहुन्छ। अनि यसको अर्थ हामी हेर्दैछौँ, त्यो खण्ड नपढ्ने, तर 13 अध्यायको 38 र 39 पद हेरौँ, 37 देखि हेरौँ। 13 अध्यायको 37 देखि सेलाले भन्छ, हामीलाई अर्थ बताइदिनुहोस् प्रभु। 37 पद, उहाँले जवाब दिएर तिनीहरूलाई भन्नुभयो, असल बिउ छर्ने चाहिँ मानिसका पुत्र हुन्, बारी चाहिँ संसार हो। असल बिउ चाहिँ राज्यका सन्तान हुन्, तर सामाहरू चाहिँ दुष्टका सन्तान हुन्। 39, तिनीहरूलाई छर्ने शत्रु चाहिँ शैतान हो, बाली कटनी चाहिँ संसारको अन्त हो, अनि काट्नेहरू चाहिँ स्वर्गदूत हुन्। 40, यसकारण जसरी सामाहरू कटनिदछन् र आगोमा जलाइदछन्, त्यस्तै नै यस संसारको अन्तमा हुनेछ। मानिसका पुत्रले आफ्ना दूतहरू पठाउनेछन्, अनि तिनीहरूले उनको राज्यबाट सबै ठेस खुवाउने कुराहरू अधर्म गर्नेलाई बटुल्नेछन् र तिनीहरूलाई आगोको भट्टीभित्र फालिदिनेछन्। त्यहाँ रुवावासी र तारा किटाई हुनेछन्। त्यसैले ख्रिस्टले एक दिन कटनी गर्नुहुनेछ, उहाँले आफ्नो थलालाई बिल्कुलै सफा पार्नुहुनेछ। धर्मीजनहरू चाहिँ उहाँसँग सधैँको लागि रहनेछन् भने दुष्टहरू चाहिँ भुस जस्ता हुन् भनेको छ भनेको थिएन, जसलाई हावाले उडाइ लैजान्छ कता न्यायको लागि। त्यसैले नाओमीले भन्दैछ, हेर भो चाहिँ आज राति खलामा जाऊ निकाल्दैछन्। अनि चाहिँ ख्रिस्टको चित्रण हो, उहाँले जुन संसारको अन्तमा गर्नुहुनेछ, संसार उहाँको बारी हो, उहाँले कटनी गर्नुहुनेछ। अब रुख 3 फर्क्यो, अनि यहाँ हामी थप केही कुराहरू सिक्नेछौँ। अब नाओमीले रुथलाई तयारीको लागि केही निर्देशनहरू दिएको देख्छौँ हामी 3 पदमा, अनि यो चाहिँ यसमा केही शिक्षाहरू हामी हेर्नेछौँ। रुथ 3:3, यसैले नुहाऊ, तेल लगाऊ, आफ्नो लुगा लगाऊ र तल खलामा जाऊ, तर ती मानिसलाई खानपिन नगरुन्छ भने आफूलाई प्रकट नगर। त्यसैले 4 कुराहरूद्वारा आफूलाई तयार पार्न नाओमीले रुथलाई निर्देशन दिएको देख्छौँ। त्यसैले रुथको तयारीहरू हामीहरू, पहिलो कुरा नाओमीले भन्दैछ, यसैले नुहाऊ। अब रुथले आफूलाई नुहाउनु पर्थ्यो, बोझको सामु उपस्थित हुनको लागि नुहाइनु पर्थ्यो। अनि यसले के देखाउँछ भने हरेक व्यक्ति ख्रिस्टको सामु आउनलाई, उहाँसँग सङ्गति गर्न अनि उहाँको हुनलाई पहिलो कुरा उनीहरू नुहाइनु पर्छन्। केही पदहरू हामीहरू, पहिलो कुरन्थी छ अध्याय को 9-11 पदहरू हामीहरू, हामी ख्रिस्ट कहाँ आउँदाखेरि उहाँले हामीलाई एकैचोटि सदाको लागि नुहाइदिनु भयो, हामीलाई धोइदिनु भयो, अनि अब हामी उहाँको हुनलाई सम्भव भएको छ। पहिलो कुरन्थी 6:9 9-11 पदहरूमा यहाँ बताएको छ कि यो तिमीहरूलाई थाहा छैन, अधर्मीहरू परमेश्वरका राज्यका हकवाला हुने छैनन्, धोका नखाऊ, व्यभिचारीहरू, मूर्ति पूजकहरू, परस्त्री गामीहरू, पुरुष गामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, गाली बक्नेहरू र दुताहरू परमेश्वरका राज्यका हकवाला हुने छैनन्। आफैलाई जान्नुहोस् यी शब्दहरूबाट, के तपाईँ दोषी हुनुहुन्न र परमेश्वरको सामु? के म दोषी छैन र परमेश्वरको सामु? हामी छौँ, हामी स्वभावैले आदमको स्वभाव पाएका व्यक्तिहरू र पाप गर्ने व्यक्तिहरू हौ। 11 पदमा चाहिँ बताएको छ नि, तिमीहरू मध्ये कतिजना यस्तै थियौ, हो हामी यस्तै थियौँ, तर तिमीहरू के गरेका छौ? धोइएका छौ। धुने काम चाहिँ उहाँले गर्नुभयो, तिमीहरू धोइएका छौ, तर तिमीहरू पवित्र पारिएका छौ, अलग पारेका छौ, तर तिमीहरू प्रभु येशूको नाममा हाम्रो परमेश्वरको आत्माद्वारा धर्मी ठहरिएका छौ। यो सँगै हामी एफएससी पाँच अध्याय पनि हेरौँ, गलाती एफएससी पाँच अध्याय, एफएससी पाँच अध्यायको 25 र 26 पद रुथले नाओमीलाई नुहाउ भन्दैछ, अनि यसबाट के देख्छौँ भने एउटा पापी चाहिँ ख्रिस्टको हुनलाई ऊ पहिला धोइनुपर्छ, अनि धुने काम ख्रिस्टले गर्नुहुन्छ। एफएससी पाँच अध्याय 25 हामी हेरौँ, 25 देखि 27 हेरौँ। एफएससी 5:25-27, हे पतिहरू हो, आ आफ्ना पत्नीलाई प्रेम गर जसरी ख्रिस्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो, ख्रिस्ट क्रुसमा मर्नुभयो। किन सबैभन्दा त्यसलाई वचनद्वारा जलको स्नानले शुद्ध गरी पवित्र पार्नलाई, महिमित मण्डलीको रूपमा त्यसलाई आफ्नो सामु उपस्थित गराउनलाई, जसमा दाग वा चाउरी वयस्कहरू कुनै कुरा हुँदैन, तर त्यो पवित्र र निष्कलङ्क हुन्छ। त्यसैले रुथलाई भन्दै थियो, रुथ तिमीले धेरै परिश्रम गर्यौ, अब तिमी अब नुहाऊ अनि बोझलाई भेट तयार हो। अनि हामीहरू धन्यवाद दिनुपर्छ किनभने उहाँले हामीलाई सफा बनाइदिनु भएको छ, हामी त्यस्तै थियौँ तर उहाँले हामीलाई धुनु भएको छ आफ्नो वचनद्वारा जलको स्नान दे। तर हाम्रो दैनिक हिँडाइमा पनि एउटा धुने कार्य छ, हो हामीलाई एकैचोटि सजागलाई धुनु भयो, नुहाएको मान्छे बिहान नुहाएको छ भने ऊ चाहिँ बाहिर एक चक्कर लगाएर आउँदा फेरि नुहाउँदैन, तर के गर्छ उसले आफ्नो खुट्टा धुन्छ। अनि त्यो चाहिँ योना 13 अध्यायमा ख्रिस्टले सिकाउनु भएको छ, हामी त्यहाँ जाने छैनौँ तर तपाईँले पढ्नुहोस् योना 13 अध्यायको पुरै खण्ड, त्यहाँ चाहिँ येशु ख्रिस्ट एउटा बाटा लिनुहुन्छ, पानी लिनुहुन्छ, अनि चेलाहरूको पाउ धुन थाल्नुहुन्छ, अनि धुँदै धुँदै उहाँ कसको आइपुग्नुहुन्छ, पत्रुसका, अनि पत्रुसले भन्नुहोस् होइन होइन प्रभु तपाईँले मलाई धुन पाउनुहुन्न, अनि ख्रिस्टले भन्नुहुन्छ पत्रुस मैले तिमीलाई होइन भने मसँग तिम्रो केही भाग छैन, भनेको कुनै सङ्गति छैन। यो नै के हो, उहाँले हामीलाई पहिला धुनिसक्नु भयो, हामीलाई पुरै सफा पार्नु भएको छ। तर जब हामी यो संसारमा हिँड्छौँ, हाम्रो दैनिक हिँडाइमा हामी पापहरू गर्न पुग्छौँ भने हाम्रो खुट्टामा धुलो लाग्छ, यसको अर्थ प्रभु मलाई फेरि मुक्ति दिनुहोस् भन्नु पर्दैन। नयाँ विश्वास जति यही समस्या हुन्छ, मैले मुक्ति पाएको साँच्चै मुक्ति पाएपछि पनि त्यो वर्ष धेरैचोटि मुक्ति माग्यो होला प्रभुसँग, त्यो शिक्षा नबुझेको हुनाले। तर जसले साँचो गरी प्रभुलाई पाएको छ उनीहरूलाई फेरि नुहाइनु पर्दैन, तर उनीहरूले आफ्नो पापहरू स्वीकार गर्ने हो। किन यो संसार चाहिँ फोहोरी छ, यो संसार दूषित छ, दुष्ट छ, अनि हामी हिँड्दाखेरि हाम्रो आँखाबाट, हाम्रो मुखबाट, हाम्रो हृदयमा भएको पुरानो मान्छे धेरै कुरा खान पाउँछ, अनि हामी धेरै पापहरू गर्न पाउँछौँ। अनि ख्रिस्टले भन्नुहुन्छ पत्रुस मैले तिमीलाई धोइन भने मसँग तिम्रो कुनै सङ्गति हुँदैन, यसको अर्थ हामी पापमा जिएको छौँ भने परमेश्वरसँग हाम्रो सङ्गति हुन सक्दैन। त्यसैले हरेक दिन हामी हाम्रो पापहरू स्वीकार गर्दै जिउनुपर्छ, गर्दैन भने उहाँको सङ्गति हुन सक्दैन। त्यसैले पहिले भनेको 9 भनेको छ, हामीले हाम्रा पापहरू स्वीकार गर्यौँ भने हामीलाई क्षमा गर्न अविश्वासयोग्य हुन्छ। त्यसैले परमेश्वरले त हामीलाई धोइसक्नु भयो, तर केही भागहरू छ जुन हामीले गर्नुपर्छ। हामी संसारसँग एकनाश हुनु हुँदैन, हामी संसारबाट अलग भएर जिउनुपर्छ। तपाईँको घरमा, तपाईँको मोबाइलमा यदि संसारका थोकहरू छन् त्यो हटाउनुहोस्, नत्र भने तपाईँ बढ्न सक्नुहुन्न, नत्र तपाईँ परमेश्वरसँग सङ्गति गर्न सक्नुहुन्न, उहाँको ज्योतिमा हिँड्न सक्नु हुँदैन। त्यो तपाईँको मोबाइल फोन हुनसक्छ, कम्प्युटर हुनसक्छ। मैले मुक्ति पाएको समयपछि पनि केही समयसम्म चाहिँ पहिले मुक्ति पाउनुभन्दा अघिदेखि नै म चाहिँ रक म्युजिक बढी सुन्थेँ, इङ्ग्लिस गीतहरू, सङ्गीतहरू, अनि यस्तो भइसकेको थियो म चाहिँ बाँच्न सक्दिनँ जस्तो लाग्थ्यो, कतै जानु पऱ्यो, निदाउनु पऱ्यो भने पनि कानमा एयरफोन हाल्नु पर्थ्यो। अनि मुक्ति पाएपछि त्यो गलत हो, थाहा थियो मलाई, पहिले पनि थाहा थियो, थाहा नभएको होइन, थाहा हुँदा हुँदै पनि त्यसो गरेको, तर साँचो गरी नयाँ जन्म पाएपछि त्यो हट्नु परेको थियो, अनि गाह्रो भइरहेको थियो मलाई। केही समयसम्म त्यो मसँगै रह्यो, अनि मलाई याद छ म प्रभुमा पढ्न सकिनँ, त्यो सङ्गीतले मलाई जहिले पनि मेरो खुट्टा तानिरहन्थ्यो, अनि त्यो धोइनु पर्थ्यो। अनि एक दिन चाहिँ मैले निर्णय गरेँ, मेरो मोबाइलबाट, मेरो कम्प्युटरबाट सबै कुरा हटाइदिएँ, अनि त्यसको सट्टामा मैले आत्मिक भजनहरू सुन्न थालेँ, झन् बढी सुन्न थालेँ, अनि त्यसबाट मलाई धेरै सहायता भयो। त्यसैले तपाईँको खुट्टा चाहिँ कस्तो छ प्रियहरू, दिनहुँको तपाईँको जीवन कस्तो छ, है तपाईँ कसरी जिउँदै हुनुहुन्छ, अनि तपाईँको जीवनमा गोप्य पाप छ कि छैन, कति पाप हुन्छ जुन चाहिँ हामी गोप्य राख्छौँ त्यो कसैलाई थाहा हुँदैन। त्यसमा जिरहन्छ अनि प्रभुले पनि हामीलाई केही नगर्नु भएको जस्तो लाग्छ तर हामी होसियार हुनुपर्छ पापले हामीलाई जहिले पनि परमेश्वरदेखि अलग लान्छ देख्नुभयो एलिमेलेक परमेश्वरदेखि टाढा भए पापले जहिले पनि हामीलाई परमेश्वरदेखि सकेसम्म धेरै समय टाढा होस् भन्ने चाहन्छ अनि यस्ता कुराहरू तपाईँको खुट्टामा छन् भने तपाईँ उहाँसँग सङ्गति गर्न सक्नुहुँदैन ख्रिस्टले भन्नुभएको छ अथवा बाइबलमा भनेको छ त्यसबाट निस्केर आऊ अनि एउटा महत्त्वपूर्ण अर्को पद हेर्न चाहन्छु भजन सङ्ग्रह 66 18 पद भजन सङ्ग्रह 66 अध्यायको 18 पद यहाँ लेखेको छ यदि मैले आफ्नो हृदयमा अधर्म राखेँ भने प्रभुले मेरो बिन्ती सुन्नुहुने छैन के भन्दैछ भने अब मैले पाप नै नगरे मात्रै प्रभुले सङ्गति गर्नुहुन्छ भनेको होइन उहाँलाई थाहा छ हामी पापी छौँ पाप गर्छौँ तर यहाँ के भन्दैछ भने त्यो पापलाई चाहिँ हामीले हृदयमा ठाउँ दिइरहेछौँ राखिरहेछौँ राख्नु जस्तै भनौँ एउटा प्रचारकले भन्नुभएको थियो चराहरू मेरो टाउको माथिबाट त उड्छन् होइन त्यसलाई त रोक्न सकिँदैन तर अब मेरो टाउका बसेरले गुण बनाएर अन्डा पार्न थाल्यो भने त्यो चाहिँ हटाउनुपर्छ त्यो चाहिँ मैले त्यो दिन हुँदैन मैले हटाउन सक्छु त्यस्तै हाम्रो जीवनमा पनि कुनै पाप छ जुन चाहिँ हामीले राखिरहेछौँ हामी भन्दैछौँ यो कसैलाई थाहा छैन मेरो श्रीमतीलाई पनि थाहा छैन अथवा मेरो श्रीमानलाई पनि थाहा छैन अनि प्रभुले पनि केही गर्नु भएको छैन खोइ केही पनि भएको छैन जस्तो लाग्छ त्यो गुप्य पापले हाम्रो हृदयमा ठाउँ पायो भने त्यसले जरा हाल्न थाल्छ नि तपाईँको जीवन खोक्रो हुन्छ विश्वासीहरू हो तपाईँ परमेश्वरसँग सङ्गति गर्न सक्नुहुँदैन परमेश्वर तपाईँसँग त्यसरी सङ्गति गर्न सक्नुहुँदैन उहाँ गर्न चाहनुहुन्छ तर हाम्रो पाप हामीले खुट्टा धोएका छैनौँ भने फेरि भन्नुहोस् मसँग तिम्रो केही भाग छैन स्वीकार गर्नुहोस् प्रबन्ध ल्याउनुहोस् होइन त्यसैले रुथमा फर्क्यौँ नाउमीले रुथलाई भन्दैछ तिमी नुहाउ हो उहाँले हामीलाई एकैचोटि सदाको लागि हामीलाई धोइसक्नु भयो तर दिनहुँको जीवनमा हामीले हाम्रो खुट्टाहरू धुनु परेको छ उहाँसँग सङ्गति गर्नलाई अनि दोस्रो कुरा के बताउँछ भने नाउमीले रुथ चाहिँ बोअजलाई भेट्न तयार हुनको लागि पहिला उसले आफूलाई नुहाउनु पर्थ्यो गनाएको तरिकाले जान सक्दैन थियो बोअजको सामु दोस्रो चाहिँ यहाँ बताइरहेको छ नाउमीले तेल लगाऊ भन्दैछ भनेको आफैलाई अभिषेक गर अनि बाइबलमा तेलले चाहिँ प्राय पवित्र आत्माको चित्रण गर्छ अनि हामी के देख्छौँ भने जब परमेश्वरले हामीलाई धुनुहुन्छ भने हामीलाई तुरुन्तै पवित्र आत्माले अभिषेक गर्नुहुन्छ कति क्यारिजमेटिक चर्चहरूमा चाहिँ यो गलत शिक्षा छ उनीहरूले के सिकाउँछ भने ल अब पवित्र आत्माको अभिषेक आज पाउने भनेर भन्छ नि विश्वासीहरू चाहिँ पवित्र आत्माको अभिषेक पाउनु पर्यो भनेर उनीहरू चाहिँ उफ्रिरहन्छन् त्यो होइन हरेक विश्वासी नै पवित्र आत्माद्वारा अभिषेक गरिएको छ हामीले मुक्ति पाएकै घडी पवित्र आत्मालाई दिइनुभएको छ एक दुईवटा पद हामी हेर्नेछौँ पहिला दोस्रो कोरन्थी 1:22 हामी हेर्नु दोस्रो कोरन्थीको पुस्तक 1:22 पद अनि यहाँ एउटा केही शिक्षा हामी हेर्नेछौँ दोस्रो कोरन्थी 1:22 पद यहाँ बताएको छ जसले हामीमा छाप पनि लगाउनु भएको छ र आत्माको बैना हाम्रा हृदयहरूमा दिनुभएको छ पवित्र आत्माले छाप मारिएका छौ भनेको छ अर्को पदमा पनि हेरौँ एफएससी 1 पनि जाउँ केही पदहरू छिटो हेरौँ अनि केही सिग्नेचर एफएससी 1:13-14 पद एफएससी 1:13-14 यहाँ भनेको छ उहाँमा नै तिमीहरूले सत्यको वचन अर्थात् तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्यौ उहाँमा नै तिमीहरूले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप मारियो जो चाहिँ किनिएको सम्पत्तिको छुटकाराको समयसम्म हाम्रो पैतृक सम्पत्तिको बहिना हुनुहुन्छ उहाँकै महिमाको प्रशंसाको लागि। त्यसरी भनेछ तिमीहरूले विश्वास गर्यो, विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप मारियो। अनि एउटा अर्को पद पनि हेरौँ, पहिलो योहन्ना 2 अध्याय पहिलो योहन्ना 2 अध्यायको 20 पद पहिलो योहन्ना 2:20 यहाँ लेखिएको छ, तर तिमीहरूले उस पवित्र जनबाट अभिषेक पाएका छौ र सबै कुराहरू जान्दछौ। त्यसैले के देख्छौ भने विश्वासी त्यसै परमेश्वरलाई विश्वास गर्न बित्तिकै परमेश्वरले पहिलो कुरो उसलाई धुनुहुन्छ र उसलाई पवित्र आत्माले छाप मार्नुहुन्छ, पवित्र आत्मा अभिषेक दिनुहुन्छ, अनि उसले पवित्र आत्मा पाउँछ अनि उसभित्र बास गर्न आउनुहुन्छ सधैँको लागि। तर अर्को हामी के सिक्न चाहन्छौँ भने विश्वासी चाहिँ हरेक दिन पवित्र आत्माले भरिएर जिउनुपर्छ, उहाँको अधीनतामा, उहाँको नेतृत्वमा, उहाँको कन्ट्रोलमा, अनि उहाँलाई शोकित नतुल्याउँदै हाम्रो पापहरूले उहाँ शोकित हुन सक्नुहुन्छ र उहाँ हामीबाट पुरै काम गर्न सक्नुहुँदैन। त्यसैले मैले धेरै आत्मा पाएको छु, मैले थोरै आत्मा पाएको छु भन्ने कुरा गलत हो। पवित्र आत्मा एउटा व्यक्ति हुनुहुन्छ, अनि व्यक्ति धेरै थोरै भन्ने हुँदैन, उहाँ पुरै आउनुभएको छ, तर हामी उहाँलाई पुरै जिउन दिन्छौँ कि दिँदैनौँ हाम्रो जीवनबाट, त्यो चाहिँ महत्त्वपूर्ण प्रश्न हो। त्यसैले पवित्र आत्मालाई तपाईँको चाहिँ धेरै चाहिएको छ, तपाईँलाई पवित्र आत्माको धेरै होइन, उहाँ त हुनुहुन्छ एउटा व्यक्तिको रूपमा त्यहाँ हुनुहुन्छ, तर उहाँलाई चाहिँ तपाईँको पुरा चाहिएको छ ताकि तपाईँको जीवनलाई उहाँले भर्न सक्नुभएको होस्, उहाँको कामको निम्ति प्रयोग गर्न सक्नुभएको होस् तपाईँलाई र मलाई, किनभने उहाँ बिना हामी केही पनि गर्न सक्दैनौँ। उहाँलाई शोकित पारेर हामी प्रभुमा बढ्न सक्दैनौँ, सङ्गति त आइरहलौँ, भजन गाइरहलौँ, तर उहाँको सामर्थ्य हुँदैन। सिमसोनलाई विचार गर्नुहोस्, सिमसोन एकजना सोध्दै हुन्थ्यो मलाई अस्ति, सिमसोनको सामर्थ्य सो कपालमा थियो हो, अनि खास कपालमा त होइन, कपाल त खालि परमेश्वरलाई अलग पारेको चिन्ह मात्रै हो। समुएल पनि एउटा नाजिरी थियो, नाजिरी भन्छलाई अर्थात् उहाँलाई अलग पारिएको, अनि उसको पनि लामो कपाल थियो, तर उस सिमसोन जस्तो त थिएन। ख्रिस्ट चाहिँ नासरी हुनुहुन्छ, नासरतमा हर्किनु भयो, के अरे नासरी, त्यसरी उहाँको लामो कपाल थिएन जति अरू व्यक्तिले सोध्छन्। तर सिमसोन चाहिँ नाजिरी भएको, उसको कपाल त लामो थियो, तर उसको सामर्थ्यको रहस्य चाहिँ जहिले पनि पवित्र आत्मा मात्रै हुनुहुन्थ्यो। अनि घरिघरि न्यायकर्ता 14:15 पढ्नुहोस् त्यहाँनिर पवित्र आत्मा सामर्थ्य साथ उसमाथि आउनु भयो, अनि सिमसोन चाहिँ बलिया भयो। एकपटकको घटनामा सिमसोनले गदाको आलो बङ्गारा लिएर कतिजनालाई मार्छ याद छ? 1000 जनालाई। अब सामर्थ्य बङ्गारामा थियो कि सिमसोनमा थियो कि परमेश्वरमा थियो? सामर्थ्य त जहिले पनि उहाँको आत्मामा हो, उसको लामो कपालमा थिएन, त्यो खालि प्रभुलाई अलग पारेको भन्ने चिन्ह मात्रै थियो। तैपनि जब सिमसोनले पाप गर्दै थियो, एउटा स्त्रीको लागि हुरुक्कै भएको थियो, अनि उसलाई केही पनि भएको छैन जस्तो लागिरहेको थियो, म बलियो छु भनेर सोचिरहेको थियो, तर उसको पापले बिस्तारै उसलाई भित्र खियाउँदै खियाउँदै लगेर पवित्र आत्मा उसलाई छोडेर जानुभयो। सामर्थ्य थिएन, सामर्थ्य थिएन। त्यसैले तपाईँ र हामी धोका खान सक्छौँ यदि हामी प्रभुमा हिँडिरहेको छैन, उहाँलाई शोचित पारिरहेछौँ, अनि पाप हामी स्वीकार गरेर चाहिँ हाम्रो खुट्टा धुइरहेको छैन भने प्रभु पवित्र आत्माले हामीलाई पुरै प्रयोग गर्न सक्नुहुँदैन। आज संसारमा यस्तै छ। मैले जब ऱ्याप्चरको शिक्षा सुरुमा सिकेको थिएँ, अनि मलाई बाइबलमा सबभन्दा मनपर्ने भविष्यवाणी चाहिँ ऱ्याप्चर हो, विश्वासी लिन आउने, अनि एकदम रोचक छ। विश्वासीहरूलाई उहाँले सट लिएर जानुहुन्छ, आँखाको झिमिक भन्ने विश्वासीहरू हुँदैन। अनि मैले भन्थेँ, सोच्थेँ, होइन ऱ्याप्चर भएपछि त संसारमा त ठुलै खलबल मचिन्छ होला, चर्चहरू छैन, क्रिस्चियनहरू छैन, त्यस्तो लाग्थ्यो मलाई। तर आज म देख्छु खास संसारमा केही पनि फरक पर्नेवाला छैन, किन चर्चहरू छन्, क्यारिजमेटिक चर्चहरू छन्, रोक्रिरहेछ, गाइरहेछ, कराइरहेछ, अनि चर्चको रूपमा खडा छ, तर जब प्रभुले उहाँलाई चिन्ने साँचो विश्वासी लैजानुहुन्छ केही फरक पर्नेवाला छैन। अर्को शनिबार पनि त्यहाँ चर्च हुनेछ, त्यहाँ पास्टर आउनेछ, प्रचार गर्नेछ, अनि मान्छेलाई केही फरक पर्नेवाला छैन। थोरै छन् उहाँलाई चिन्नेहरू, किन थाहा छ? किनभने चर्चहरू उनीहरू त छन्, सबै गरिरहेछन्, सेवकाई गरिरहेछन्, मिनिस्ट्री गरेर गरिरहेछन् उनीहरूले उनीहरूको भाषा अनुसार, तर पवित्र आत्मा हुनुहुन्न, पवित्र आत्मा हुनुहुन्न, उहाँको सामर्थ्य छैन। त्यसैले तपाईँ उहाँको आत्मा जिउँदै हुनुहुन्छ कि भगिरहनु छ पवित्र आत्माले शोकित नपार ननिभा केले निभाउन सक्छ हाम्रो पापले यदि हामी संसारसँग एकै मन छौँ हाम्रो हृदयमा पाप राखेको छ भने उहाँ शोकित बन्नुहुन्छ छोडेर जान सक्नुहुन्न शिवजना जस्तो तर उहाँ शोकित भएर बस्नुपर्ने हुन्छ त्यसैले केही प्रश्नहरू हामीले के हाम्रो शरीरको ऊर्जामा प्रार्थना गर्दैछौँ कि आत्मामा गर्दैछौँ बाइबलले बताएछ उहाँ हामीलाई प्रार्थना गरेर सघाउन चाहनुहुन्छ हामीले पवित्र आत्मामा प्रार्थना गर्ने तर हामी कतिपटक शरीरमा प्रार्थना गर्छौँ हाम्रो प्रार्थना चाहिँ एकदम शारीरिक हुन्छ अनि हाम्रो प्रार्थना चाहिँ हाम्रो टाउकोभन्दा माथि जाँदैन स्वर्गसम्म पुग्ने कुरा त परै जाओस् अनि के ख्रिस्टको सहायता बिना पवित्र आत्माको सहायता बिना हामी ख्रिस्टलाई प्रचार गर्दैछौँ होइन जस्तै कसैलाई सुसमाचार सुनाउनु जाने होला ट्र्याक्स पार्न जाने होला तर बिना प्रार्थना अनि उहाँको सामर्थ्य बिना पनि त्यो गर्न सकिन्छ तर त्यो पनि फाइदा त छैन अझ म कायल पार्छु त्यसलाई त्यो हाम्रो शरीर हो हामीले गर्न सक्दैन हामी प्रभुमा भरोसा गर्ने हो सुसमाचार सुनाउने हामीले हो तर कायल पार्ने काम आत्माको प्रेरितको आँखा भन्नुभएको छ तर जब तिमीहरूले पवित्र आत्मा पाउनेछौ तब तिमीहरू मेरो लागि तपाईँ हुनेछौ अनि जब हामी बाइबल पढ्छौँ हामी शरीरमा मात्रै पढ्दैछौँ कि उहाँको आत्माको सहायताले पढ्दैछौँ दाउदले जहिले बाइबल खोल्दाखेरि प्रभु मलाई यसको अद्भुत कुरा देखाउनुहोस् मलाई ख्रिस्ट देखाउनुहोस् भनेर दाउदको प्रार्थना पनि हाम्रो त्यस्तै हुनुपर्छ पवित्र आत्मा हामीलाई सिकाउन आउनुभएको छ उहाँ बिना हामी केही पनि गर्न सक्दैनौँ त्यसले उहाँको आत्मा बिना हामी अघि बढ्न सक्दैनौँ त्यसैले मुख्य प्रश्न तपाईँ कसरी जिउँदै हुनुहुन्छ पवित्र आत्मामा कि आफ्नो शरीरको सामर्थ्यमा कसरी प्रार्थना गर्दै हुनुहुन्छ कसरी बाइबल पढ्दै हुनुहुन्छ कसरी ख्रिस्टको बारेमा बताउँदै हुनुहुन्छ खालि शरीरमा गर्न सकिन्छ यो कुरा गरिरहेको छ मान्छेहरू तर हामी चाहिँ पवित्र आत्मामा गर्न चाहन्छौँ त्यसरी रुथलाई नवमीले भन्दैछन् जाऊ नुहाउ तेल लगाऊ तेल लगाऊ अनि तेस्रो कुरा के बताउँछ रुथ तिनमा जाउँ तब रुथ तिन अध्यायको तिन पदमा यहाँ यसरी नुहाऊ तेल लगाऊ आफ्नो लुगा लगाऊ यहाँबाट के देखिन्छ भने रुथ चाहिँ अहिलेसम्म ऊ शिलाबाला टिप्दै थियो अनि अब बोझ कहाँ जानलाई सुहाउँदो लुगा चाहिएको थियो के देख्छौँ भने यहाँ हामी हाम्रो आफ्नै धार्मिक कार्य परमेश्वर कहाँ जान सक्दैनौँ आदम र हव्वालाई विचार गर्नु जब उनीहरूले पाप गरे जब उनीहरूले परमेश्वरको इच्छालाई तोडे उहाँले उहाँको आज्ञालाई तोडे अनि जब उनीहरू हामी नाङ्गेछौँ भने थाहा पाएँ पहिलो कुरा के गरे उनीहरू आफैले लुगा बनाउनु खोजे त्यसै मान्छेको आफ्नै धार्मिकताको वस्त्र आफ्नै धार्मिकताको वस्त्र आफ्नै उपायको वस्त्रमा आफ्नै उपायद्वारा मेरो आफ्नै भर्याङद्वारा स्वर्गसम्म पुग्छु भने जस्तै हो हाम्रो आफ्नै धार्मिकतामा हामी उहाँलाई भेट्न सक्दैनौँ बाइबलले स्पष्टै बताएको छ यसैया 64 सम्म हाम्रा सबै धार्मिक कामहरू मैला खानाहरू सरह छन् मुक्ति भनेको चाहिँ अब त्यहाँ वस्त्रको बदली गुवाई भएको छ लुका 15 उडाउ पुत्र आफ्नो बाबुको सम्पत्ति मागेर गयो सबै उडायो सुँगुर चरायो उसले ऊ झुत्रे धान्य भएर आएको थियो अनि जब ऊ आयो बुवाले भन्दै थियो बढिया पोसाक निकाल अब फेर ल्याऊ उसलाई मेरो छोरो फर्किएको छ यसैया 61:10 हामी अलिक छिटो जाउँ त यसैया 61:10 यसैया 61:10 यहाँ भनेको छ यसैया 61:10 परम प्रभुमा म अत्यन्तै रमाउनेछु मेरो प्राण मेरा परमेश्वरमा आनन्दित हुनेछ किनकि जसरी दुलहाले आफूलाई पगडीले सिङ्गार्छ र जसरी दुलहीले आफूलाई आफ्ना घर गहनाहरूले सिङ्गार्छे त्यसरी नै उहाँले मलाई उद्धारका वस्त्रहरू पहिराइदिनु भएको छ उहाँले मलाई धार्मिकताको पोसाकले ढाक्नु भएको छ रुथ तिम्रो पुरानो वस्त्र हटाइदियो अब नयाँ वस्त्र लगाऊ त्यस्तै उहाँले हामीलाई भन्नुहुन्छ हाम्रो धार्मिकताको वस्त्र होइन त्यो मैलो थाङ्नाहरू सर छन् अब चाहिँ उहाँको धार्मिकताको वस्त्र उहाँको उद्धारको पोसाक हामीलाई लगाइदिनु भएको छ यो त भए हामीले मुक्ति पाएको घडी हामीलाई लगाइने कुरा तर मुक्ति पाएपछि दिनहुँ हाम्रो पुरानो स्वभाव र नयाँ स्वभाव छ नि एफिसी 4 भनेको छ दिनहुँको काम चाहिँ हाम्रो पुरानो मानिसलाई फाल्दै नयाँ मानिसलाई पहिरने है नयाँ मानिस चाहिँ उहाँको रूपमा बनिएको छ। अनि यसैले यहाँबाट प्रश्न गर्न चाहन्छु, तपाईँ कुन अनुसार जिउँदै हुनुहुन्छ? कुन पोसाक अनुसार जिउँदै हुनुहुन्छ? तपाईँको आफ्नै भित्रको पोसाक कि परमेश्वर दिनुभएको पोसाक अनुसार जिउँदै हुनुहुन्छ? त्यसैले उहाँसँग सङ्गति गर्ने हो भने म चाहिँ आत्मामा हिँडिरहेको हुनुपर्छ, नयाँ मानिसलाई पहिरहेको हुनुपर्छ। परमेश्वरले यही चाहनुहुन्छ। अनि एक दिन आउनेछ प्रियहरू, हामी उहाँका हुनेछौँ पूरा रूपमा, अनि हाम्रो मुक्ति त्यो दिन पुरा हुनेछ। भनेको मुक्ति त पाइसक्यौँ, तर त्यो दिन अब उसो हामीलाई कहिले पनि खुट्टा धुनुपर्ने छैन। फेरि त्यो दिन फेरि हामी पाप स्वीकार गर्दै जिउनुपर्ने छैन, त्यसपछि पवित्रमा कहिले शोकित हुनु नै छैन, अनि हामी कहिले पनि पुरानो वस्त्र अनुसार जिउनुपर्ने छैन। त्यो दिन आउँदैछ, त्यो चाहिँ कहिले थाहा छैन, आजै हुनसक्छ। तर जहिले त हामी संसारमा छौँ, हाम्रो जिम्मा यही, हाम्रो खुट्टाहरू धोइराख्नु, हाम्रो पापहरू स्वीकार गर्नु, पवित्र आत्मालाई बल्दो पार्नु, शोकित पार्नु होइन, अनि हामीलाई दिनुभएको उद्धारको वस्त्र अनुसार जिउनु, अनि यसले चाहिँ हामीलाई उहाँको सङ्गतिमा रहिरहन सहायता गर्छ। त्यसपछि अर्को कुरा चाहिँ नवमीले रुथलाई भन्छन्, रुथ तिमी नुहाऊ, तेल लगाऊ, लुगा लगाऊ, तल जाऊ, तल खलामा जाऊ, अनि के गर, बोअजको पाहुमा बस, अनि हामी बस्नुपर्ने त्यहाँ हो ख्रिस्टको पाहुमा। अनि त्यसको बारेमा हामी अर्को क्लासमा सिक्नेछौँ, किनभने ख्रिस्टको पाहुमा हुनु भनेको चाहिँ थुप्रै शिक्षाहरू छ। एउटा सुन्दर चित्रण हो, एउटा पापीले आफूलाई उहाँको सामु राख्नु, मुक्तिदाताको पाहुमालाई आफूलाई राख्नु, हो म पापी हुँ, रुथले त्यही गर्दै थियो, हो म गरिब छु, म दरिद्र छु, मलाई एउटा छुट्याउने नातेदारको खाँचो छ, तपाईँ मेरो छुट्याउने नातेदार हुनुहुन्छ। अनि एउटा पापीले पनि त्यही गर्ने, हो म पापी छु, म दरिद्र छु, तपाईँ मलाई छुट्याउनेवाला मुक्तिदाता हुनुहुन्छ भने आफूलाई जब चाहिँ ख्रिस्टको शरणमा राख्छ, उहाँले आफ्नो काम सुरु गर्नुहुन्छ। त्यो चाहिँ एकदम सुन्दर काम छ, त्यो चाहिँ हामी अर्को क्लासमा गर्नेछौँ। एउटा धन्यवाद होस् यहाँबाट हामी जति कुरा सिक्न पायौँ, यसमा अझै मनन गर्नुहोस् र एउटा थप आशिष दिनुभएको होस्। हुन्छ, छोटो प्रार्थना गरेर म सिमोन भाइलाई अगाडि बोलाउँछु। प्यारो पिता धन्यवाद यो वचनहरूको लागि, धन्यवाद हामीलाई एकैपटक सदाको लागि धुनुभएको छ, हामीलाई तुरुन्तै पवित्र आत्माको अभिषेक पनि गर्नुभएको छ, हामीलाई उद्धारको वस्त्र पहिराइदिनु भयो, यो तपाईँले एकैचोटि सदाको लागि गर्नुभयो। तैपनि हामी यो संसारमा हुन्छौँ, दिनहुँको जीवनमा हाम्रो पापहरू स्वीकार गर्दै जिउन सिकाउनुहोस्। कुनै पनि पापले हाम्रो यो शरीरमा राज्य गर्न नपाओस् पिता, त्यो स्वीकार गर्दै तपाईँको सामर्थ्यले जिउन सहायता गरिदिनुहोस्। तपाईँको आत्मामा हामी सबै कुरा गर्न चाहन्छौँ, हाम्रो आफ्नै शरीर अनुसार होइन, अनि तपाईँले दिनुभएको त्यो वस्त्र अनुसार जिउन चाहन्छौँ, ताकि मानिसहरूले हाम्रो असल कामहरू देख्न सकुन्, तपाईँको महिमा होस् यसबाट। धन्यवाद पिता यी वचनहरूको लागि, आशिष मान्छौँ प्रभुको नाममा। हुन्छ, श्रीमन् भएर स्वागत छ अगाडि।